نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سبق نمبر 130 آیت نمبر 18 سے 34 سورۃ ابراہیم. لیسن نمبر 130 آیت نمبر 18 to 34 سورۃ ابراہیم. آیات کو شروع کرنے سے پہلے ہم آج کے سبق کا مین تھیم دیکھیں گے. سب سے پہلے تو ہم دیکھیں گے کہ باطل ہو جانے والے اعمال کون سے ہیں, وہ کیا چیزیں ہیں جو ہماری نیکیوں کو قیامت کے دن ڈیلیٹ کر دیں گی. کفر کی موجودگی میں کیے ہوئے اعمال کی کیا حیثیت ہے, قیامت کے دن لوگ کس طرح ان لوگوں کو برا بھلا کہیں گے جن کی باتوں میں آ کر اللہ کے راستے کو چھوڑا تھا, مومن کیسے نیکیوں کا سر سبز درخت ہوتا ہے, اور اسلام A to Z, اسلام کہاں سے شروع ہوتا ہے اور اس کی معراج کیا ہے, وہ کون سا کلمہ ہے جس کو اللہ تعالیٰ نے کانٹوں والے درخت کے ساتھ تشبیہ دی ہے, قبر کے سوال جواب کیا ہوں گے, اور بات پر ثابت قدم کون رہے گا, اور اس کے بعد پھر قیامت کے دن اللہ کے سامنے پیشی اور اس وقت لوگوں کی کیا کیفیت ہوگی. اتنا کچھ ہے آج کے سبق میں کہ ہر بات اپنی جگہ ایک پورا موضوع ہے. اگر ہم صرف اس کی ایک آیت یا ایک مفہوم کی آیتیں بھی کریں تو ہم پورا وقت اس پہ بھی لگا سکتے ہیں, لیکن ہم اللہ تعالیٰ سے یہ دعا کریں گے کہ ہمیں ہر بات کو اس کا حق ادا کرتے ہوئے سمجھنے کی توفیق عطا فرمائے. سبق کو شروع کریں گے, اور جب شروع کریں تو اس سے پہلے ذہن میں اگر پچھلی بات بھی ہو کہ ہم نے آخری بات کیا کی تھی, جہنم کا ذکر تھا. پچھلے سبق کے آخر میں ہم نے دل کو پگھلا دینے والی جہنم کے متعلق آیات پڑھی تھی کہ قیامت کے دن وہ لوگ جن کو دنیا میں کولڈ ڈرنکس کی عادت تھی, جو دنیا میں اپنے آپ کو بہت زیادہ لگژریس ماحول میں رکھنے کے عادی تھے, ان کے ساتھ وہاں کیا ہونے والا ہے. اب یہاں سے کافر کے اعمال کی بات ہے. آپ کہہ سکتے ہیں کہ پچھلے سبق کے آخر میں کافر کا انجام تھا, کافر کے دنیا سے جانے کا وقت کفر پہ ہو گیا, تو پھر اس کا انجام کیا ہے, اس کو ہم نے پچھلے سبق میں دیکھا تھا. آج ہم دیکھیں گے کہ کفر کی موجودگی میں کی ہوئی نیکیاں, ان کا قیامت کے دن کیا مقام ہوگا. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں, اعوذ باللہ من الشیطان الرجیم, آیت نمبر 18, مثل الذین کفروا بربہم, مثال ان لوگوں کی جنہوں نے کفر کیا اپنے رب کے ساتھ, ایسی ہے گویا کہ کرماد, جیسے راکھ, رماد راکھ کو کہتے ہیں, ایش جیسے اردو میں بھی آپ بولتے ہیں, جو ہے انگلش کا لفظ ایش ٹرے, ہم تو اس کو ایش ٹرے کہہ دیتے ہیں نا, تو ایش وہ چیز کہ جو ہاتھ نہ آئے, لکڑی کی فارم میں اگر آپ لکڑی کو چھوئیں تو کچھ نہ کچھ آپ کو چبھے گا, اور جلتی ہوئی لکڑی کو بھی پکڑیں تو کچھ نہ کچھ احساس ہوگا, لیکن اگر کہیں پڑی ہوئی راکھ دیکھیں, دور سے دیکھیں تو ہو سکتا ہے وہ پورا ٹرے کا ٹرے بھرا ہو, لیکن جب اس کو آپ چھوئیں گے تو وہ آپ کی انگلیوں کے ساتھ چپک جائے گی. یہ ہے رماد, یعنی ایک ایسی راکھ بنا دی جائے گی ان اعمال کی جو کفر کی موجودگی میں کیے گئے, کہ جو ہاتھ نہ آئے گی, اور پھر اس کے ساتھ ہوگا کیا, آگے دیکھیے, نشتدت بہ ریح فی یوم ناصف, کہ جس پر زوردار ہوا چلے آندھی کے دن. تصور میں لائیے کہ جن لوگوں نے غلط کام کیے, یعنی جن کا عقیدہ غلط تھا, سوچ غلط تھی, اللہ کے ساتھ تعلق درست نہیں تھا, لیکن نیکیوں کے نام پہ نیکیاں بھی کی, چیریٹی کی, سوشل ورک کیا, حقوق العباد پہ نام پہ کام کیا, این جی اوز بنائیں, ویمن رائٹ کی بات کی, لیبر ورک کی بات کی, اور ایٹماسفیئر کی بات کی. آج لوگ آپ کو بہت سارے نیکی کے کام کرتے دکھیں گے, تو ایسے لوگوں کی نیکیوں کا حال کیا ہے کہ کسی آندھی والے دن جو حال راکھ کا ہوتا ہے, امیجن کریں کہیں راکھ کا ڈھیر تھا اور ہوا چلی, زور سے چلی, तो सब बिखर जाएगी और इस तरह बिखरेगी कि उसमें से कुछ भी हाथ नहीं आएगा और सब जाया। इतना ज़बरदस्त ये अंदाज़ है इंसान के शऊर को हला देने वाला कि जो इंसान को नेकियां करने के शौक़ से ज़्यादा अपने अकीदे की इस्लाह की फ़िक्र लगा देता है। अफसोस की बात है कि आज हम मुसलमानों में भी ज़्यादा से ज़्यादा नेकियां करने का शौक़ तो है, और ख़ास तौर पे कुछ ख़ास मौक़ों पे, कुछ ख़ास दिनों पे, शब बिराज, शब मेराज, रबी अव्वल, रमज़ान, अल्हम्दुलिल्लाह, हम मुख्तलिफ मौक़े पे नेकियां करना चाहते हैं, लेकिन जिस चीज़ का शौक़ कम हो गया या नापैद होने के बराबर है वो इल्म सीखने का शौक़ कम हो गया। हालांकि कुफर की मौजूदगी सिर्फ काफिर में नहीं होती। सूरह यूसुफ में हम पढ़ चुके हैं, वमा यूमिनु बिल्लाहि अक्सरुहुम इल्ला वहुम मुशरिकून, कि अल्लाह पर ईमान लाने का दावा करने वाले कुछ लोग बल्कि अक्सर लोग मुशरिक होते हैं। तो गोया के काफिर से मुराद यहाँ सिर्फ लिटरली वो काफिर नहीं है जिसको मैं और आप डिसबिलीवर कहते हैं, नॉन मुस्लिम कहते हैं, जिसको रौनस है मुर्दू में काफिर और फाजिर कहते हैं, बल्कि इससे मुराद हर वो बंदा जो रब को किसी दर्जे पर नहीं मानता। इससे मुराद वो भी हो सकता है जो रब को नहीं मानता, और इससे मुराद वो भी हो सकता है कि जो रब को तो मानता है लेकिन साथ ही साथ रब को हिसाब लेने वाला नहीं मानता, और इससे फिर दर्जे करते जाएं हल्के से हल्के तो बेनमाजी भी हो सकता है, क्योंकि कुफर के मुख्तलिफ शेड्स हैं। आपको पीछे भी बताया था कि कुफर के कई रंग हैं, जैसे ब्लैक से वाइट आने तक बीच में ग्रे के कितने डिफरेंट शेड आते हैं। तो कुफर एक हकीकी होता है जो आंखों से भी देखा जाता है, जुबान से भी वो बोलते हैं, लेकिन एक वो कुफर होता है कि जिसको आप जुबान से नहीं भी समझ पाते लेकिन उसके अंदर कई ऐसी कमजोरियाँ होती हैं। लिहाजा ऐसी चीज़ें कि जिसके अंदर इंसान अल्लाह ताला की कोई ऐसी बड़ी नाफरमानी कर बैठे कि ईमान से कुफर की सीढ़ी पे चल जाए, कोई ऐसा कबायर का आदि, कबीरा गुनाहों का मर्तकब कोई भी हो सकता है, तो इसकी मौजूदगी में इंसान की वो की हुई नेकियां भी कबूल नहीं होती। आप सोचेंगे वाय, मैं आपको एक छोटी सी मिसाल से समझाने की कोशिश कर देती हूँ, अल्लाह करे कि मैं कामयाब हो जाऊँ इसमें। आप देखें कि कोई बच्चा स्कूल या कॉलेज में दाखिला ना ले, मेडिकल कॉलेज में दाखिला ना ले, क्यों ना ले कि फिर बहुत पाबंदियाँ लगेंगी, वक्त पे आना, वक्त पे जाना और सो ऑन, जो भी आप सबको पता है कि इंस्टीट्यूट्स में होता है। हाँ करूँ क्या कि हर पेपर जो दूसरे स्टूडेंट भी करेंगे मैं अपने घर में करता रहूँ, और पेपर करे अच्छी तरह से और बाद में स्कूल वालों को भेजे, ठीक है मैं तुम्हारा स्टूडेंट तो नहीं बन सकता लेकिन ये मेरा पेपर तुम चेक कर लो, क्या उस पेपर की बुनियाद पर कोई उसको डॉक्टर बना देगा? वो कहेंगे आपका तो नाम ही हमारी लिस्टों में नहीं है। देखिए दीन के इदारों में अगर ये सारा सिलसिला हो भी, फिर भी अगर कोई एक लफ्ज़ की साइन नहीं करता, कोई एक लफ्ज़ की रजिस्ट्रेशन नहीं करता, मोस्ट वेलकम, उसको हिदायत की तलब है, वो हिदायत लेने बैठ गया, वो नहीं लिखना चाहता ना लिखे, नहीं पढ़ना चाहता ना पढ़े, नहीं सुनाना चाहता ना सुनाए, क्योंकि ये तो आखिरत का मामला है। लेकिन क्या आपने कभी किसी स्कूल, मेडिकल कॉलेज, किसी भी इंस्टीट्यूट में वॉलंटियरली या एज अ लिसनर, एज अ गेस्ट किसी को जाते देखा? इजाज़त देते आप चले जाओ ऑक्सफोर्ड यूनिवर्सिटी में, कहना दाखला नहीं लेना बस ऐसे ही जाना चाहती हूँ, बैठूंगी आपके साथ, आप कैसे लगते हैं? कभी भी नहीं कोई लॉ करेगा। तो जिस तरह दुनिया में कोई डिग्री लेने से पहले एनरोलमेंट लाजमी होता है, उस इंस्टीट्यूट के खातों में, उनके अकाउंट्स में आपका नाम आना लाजमी है, इसी तरह आखरत किसकी है? अल्लाह। क़यामत के बाद की जो पूरी ज़िंदगी, जो वहाँ का कंट्रोल है वो अल्लाह के हाथ में, दुनिया का भी है लेकिन अल्लाह की सुन्नत फ़र्क है। तो आखरत में उसी बंदे को कुछ मिलेगा जिसने ईमान के रजिस्टर में साइन किए होंगे। देखिए ईमान नाम ही दिल के यकीन और ज़ुबान के इकरार और अमल बिल जवारेह का नाम है। तीन चीज़ों से ईमान पूरा होता है। दिल से आप अल्लाह की बड़ाई को मानते हैं, फिर सबके बीच में आके शहादा देते हैं, अशहदु अल्ला इलाहा इल्लल्लाह, हमने नहीं दी तो बचपन में हमारे कानों में जो अजान डाल दी गई वही थी। ईमान तीन चीज़ों से मिलके बनता है। पहले दिल में अल्लाह की बड़ाई का एहसास होता है, फिर ज़ुबान से उसका यकीन दिलाया जाता है, और फिर सारी ज़िंदगी आमाल कर कर के बताया जाता है कि स्टिल आई एम अ मुस्लिम। तो लिहाजा इबलीस ने क्या किया था? दिल से अल्लाह को माना था, रब्बी कहता था ना, रब्बी फानज़िर नीला यौम युबअसून। आगे सूरह हिजर में आप बड़ी डिटेल से पढ़ेंगे इबलीस की बातें जो उसने अल्लाह ताला के सामने की थी। ठीक है, तो रब मानता था, ज़ुबान से इकरार किया, फिर काफिर क्यों बना? کان منل کافرین سورہ بقرہ میں ہم پڑھ چکے اس کے لیے، کیونکہ اس نے اللہ کے حکم کا انکار کیا تھا۔ تو ایمان کسی چیز کے بے سوچے سمجھے دہرا دینے کا نام نہیں، خاص طور پر ہر وہ کام جو لوگوں میں بڑا بننے کے لیے لوگوں نے کیا، ریاکاری، دکھاوا، سب کچھ اس میں آتا ہے۔ ہر وہ عمل جو صرف اللہ کے لیے نہ ہو وہ اللہ کل قبول نہیں کرے گا۔ ریاکاری کے اینگل سے بھی اس کو تھوڑا سا سمجھ لیجئے گا۔ آپ دیکھیں کہ کوئی شخص آپ کے پاس آیا کسی دعوت میں، اور بھی لوگ تھے وہاں، کوئی عید کا دن تھا، کچھ بھی تھا۔ اب آپ نے دیکھا اس کے ہاتھ میں گفٹ پیک ہے، اور آپ نے سمجھا کہ یہ اس نے میرے لیے لیا ہے، تو آپ اس کو دیکھ کے کہہ رہے اس کی کیا ضرورت تھی، اور آپ یہ سمجھے کہ یہ آپ کے لیے۔ اس نے بھی کہہ دیا اچھا ہاں نہیں نہیں میں لے آیا، اس نے آپ کو دے دیا۔ بعد میں کوئی دوسرا جو اس کے ساتھ آیا تھا آپ کو بتایا کہ اصل میں وہ آپ کے لیے تو نہیں لائے تھے گفٹ بیگ، وہ تو چونکہ آپ نے کہہ دیا تو پھر انہوں نے مروت میں آپ کو دے دیا، تو کیا آپ وہ اس گفٹ بیگ کو رکھیں گے؟ آپ کو تو غم لگ جائے گا، آپ کہیں گے او ہو مس انڈرسٹینڈنگ ہو گئی، یہ وہ میرے لیے تو لائے نہیں۔ تو جب میں اور آپ اپنے علاوہ کسی اور کے لیے آئے ہوئے گفٹ کو قبول نہیں کریں گے، تو کیا اللہ ان نیکیوں کو قبول کرے گا جو اس کے لیے کی نہیں؟ کی تو لوگوں کے لیے تھی، لوگوں میں بڑا بننے کے لیے تھی، اس کی طرف تھی، تو کہہ دیا کل اللہ اس کا اجر دے دے، یہ نہیں ہو سکتا۔ اور یاد رکھیے کسی عمل کی قبولیت کی دو بنیادی شرطیں ہیں، اخلاص جس کو آپ کہیں گے للہیت، فار دی سیک آف اللہ، اونلی فار اللہ، اور دوسری اسوہ حسنہ، نبی صلی اللہ علیہ وسلم کا طریقہ۔ قیامت کے دن ہماری ہر نیکی کو میچ کیا جائے گا نبی صلی اللہ علیہ وسلم کی نیکی سے۔ جیسے آپ دیکھیں کہ کسی ملک سے کوئی آرڈر آتا ہے نا پاکستان میں، تو جب وہ آرڈر کا سیمپل دکھتا ہے نا وہ رکھ لیتے ہیں، پھر جب بعد میں اصل کنسائنمنٹ پہنچتا ہے نا تو وہ اپنے پلیس کیے ہوئے آرڈر کو دیکھتے ہیں اس سیمپل کے ساتھ، ایز اٹ از وہی چیز ڈیلیور ہوئی ہے تو 100 دفعہ لے لیں گے، اور اگر ذرا کمی بیشی ہو گئی وہ کہیں گے دیکھیں آپ کا آرڈر جو آیا ہے وہ ہمارے کیے ہوئے آرڈر سے میچ نہیں کرتا۔ تو قیامت کے دن وہاں بہت بڑے بڑے ڈیڈکٹر لگے ہوں گے، اگر ہمارا کوئی عمل چاہے وقت اور معاشرے میں کتنا رواج کیوں نہ پا جائے، صدیوں کی روایتیں اور اس کے ساتھ کتنے فضائل کی چیزیں کیوں نہ لگی ہوں، اگر اللہ کے نبی نے وہ نہیں کیا اور آپ نے اس کو کرنے کا حکم نہیں دیا، قیامت کے دن کرماد نشتدت بھی، یہ جو لفظ ہے نشتدت کیا لفظ ہے اس میں آپ کو پتا؟ شدید، نہیں نہیں تا بھی نہیں ہے اس میں، شدید شین دال دال، اس میں اشتدت، یہ سب شدتیں ہیں۔ اور عربی زبان کا اصول ہے کہ جس چیز میں لفظ زیادہ آ جاتے ہیں اصل لفظوں سے اس میں مفہوم میں شدت پائی جاتی ہے۔ تو گویا کہ قیامت کے دن جس کو ہم اپنی زبان میں کہیں کہ کافر کی نیکیاں اس کے منہ پہ مار دی جائیں گی، رکھو آئی ڈونٹ نیڈ، تم نے مجھے تو مانا ہی نہیں۔ آج اس میں بہت سارے لوگوں کو اس سوال کا جواب بھی مل جانا چاہیے جو بڑے تپاک سے کچھ نان مسلمز کے بارے میں فکر مند رہتے ہیں، فلاں جنت میں جائے گی، فلاں جائے گا، وہ تو اتنی خدمت کر گئے، وہ تو لیپرسی کے مریضوں کو دیکھ گئے، اور انہوں نے تو سوشل ورک کے کیے، مجھے اور آپ کو کچھ کہنے کی ضرورت نہیں، اللہ کی جنت اللہ کے بندے۔ ہمیں تو اس بات کی فکر ہونی چاہیے کہ ہم اس طرح ہیں کہ نہیں، کیا ہمارے عمل قبول ہوں گے کہ نہیں۔ اور یاد رکھیے یہ قرآن کا واحد مقام نہیں ہے، بہت جگہ اللہ تعالیٰ نے اس کو پیش کیا۔ سورۃ کہف میں آتا ہے الذین ضل سعیہم فی الحیات الدنیا، یہ وہ لوگ ہیں جن کی کوششیں تو ساری دنیا کے لیے تھی، دوڑ دھوپ تو وہ اس دنیا کے لیے کرتے تھے، ویحسبون انہم، حالانکہ وہ گمان یہ کرتے رہے کہ انہم یحسنون سنا، کہ وہ کام بڑے خوبصورت کر رہے ہیں۔ تو ہم سب کو اپنی فکر کرنی چاہیے، کوئی کام کرنے سے پہلے اسٹیمپ دیکھیے، کوئی چھوٹی سی چیز خریدتے ہیں تو اسٹیمپ دیکھ کے لیتے ہیں نا، اصلی ہے کہ نقلی، پہلے اسٹیمپ دیکھتے ہیں، پھر دوسرے درجے پہ دیکھتے ہیں کہ اسٹیمپ بھی اصلی ہے کہ نہیں، نقلی تو نہیں ہے کہیں، کاپیڈ تو نہیں ہے یہ۔ اسی طرح آپ کو پتا ہے کہ قیامت کے دن انسان کے ہر معاملے کی اسٹیمپ دیکھی جائے گی، اور اگر یہ نہیں تو ریجیکٹڈ، اس کو ادھر کر دو۔ بعض دفعہ اچھی کمپنیز جو ہوتی ہیں وہ کوالٹی کانشیس کے لیے اتنی اچھی اچھی چیزوں کو ریجیکٹ کر کے پھر آؤٹ لیٹس میں ڈال دیتے ہیں کہ نہیں یہ ہمارے نام سے ایسے نہیں جانا چاہیے، کیونکہ جو اسٹینڈرڈ ہم نے لوگوں سے کمٹ کیا ہوا ہے یہ اس پہ پورا نہیں اترتا۔ تو اللہ تعالیٰ کا سٹینڈرڈ تو اس سے بہت ہی خوبصورت ہے، اور اللہ تعالیٰ ہمیں اس کی توفیق دے۔ اسی طرح اس کے بارے میں سورت واقعہ میں آپ پڑھیں گے کہ اللہ ایسے لوگوں کے اعمال کو کیا کر دے گا، ہبام منصورہ۔ सूरत नूर की आयत नंबर 39 में अल्लाह सुबहाना ताला ने इस बात को शराब से तशबीह दी है। काफिरों के अमल शराब, शराब क्या होता है? मेराज, वो धूप में जो दिखता है दूर से ऐसे पानी है लेकिन पानी नहीं होता। सूरह फुरकान की आयत 23 में हवा मंसूरा, हवा में बिखरे हुए जर्रात की तरह। देखिए इसको आप अच्छी तरह से समझ लीजिए कि हर इंसान अपनी जहनी सतह के मुताबिक नेकी का एक तसव्वुर रखता है। नेकी हर इंसान की रूह की पुकार है। आयते फिर याद है आपको, सीडी भी उसकी बनी थी, यहाँ दो सीडीज दीन की असल रूह है। तो उसमें हमने ये बात समझी थी कि बद से बद इंसान भी कुछ नेकी करना चाहता है। कोई तवायफ है, अगर आप उससे पूछे जिस्म फरोशी करती है तो क्या वो नेकी नहीं करती? नहीं, वो भी जाके मुहर्रमों में कहीं सबीले लगवा देती हैं, वो भी कहीं जाके कुछ ना कुछ ऐसा काम कर देती हैं, वो भी कहती हैं चलो पैसे लिए तो अगले को खुश करें। चोर डाकू भी चोरी करते हैं ना, तो वो उस पैसे को लाकर अपने मालिक के हाथ में गेंग के रखते हैं, जो होता है कि नहीं हम इसके साथ खयानत नहीं करेंगे। कई चोरों के बारे में आपने सुना होगा, वो अपने मोहल्ले में चोरी नहीं करता। तो नेकी तो हर बंदे के रूप में घुसी हुई है, लेकिन असल नेकी क्या है ये अल्लाह से पूछना पड़ेगा और उसके रसूल से, और इसी के ऊपर सारे दीन की बुनियाद है। असल में ये आयतें अगली आयतों की तमहीद है जो हम आगे इंशाल्लाह पढ़ने वाले हैं। जब इंसान की फितरत मसख हो जाती है ना, तो उसकी नेकी का तसव्वुर भी मसख हो जाता है। नेकी जब आप अल्लाह और उसके रसूल के बताए हुए तरीके पे करते हैं ना, बहुत ईजी और ईजी गोइंग और बहुत ही ज़्यादा समझ में आने वाली होती है। लेकिन जब इंसान नेकी के नाम पर अजीब व गरीब काम करे, तो आप देखिए कि धमाल डालना और कब्रों पे जाके वहाँ खाने खाना खिलाना भंग चूसना, आप उससे जाके पूछे वो कहेगा हम नेकी के नाम पे कर रहे हैं। इसी तरह आप बहुत सारी चीज़ों को देख सकते हैं। तो अल्लाह ताला कहते हैं ला यक़दिरून मिम्मा कसबू अला शय, इन्हें कुछ भी हाथ ना आएगा उस कमाई में से जो उन्होंने की। ज़ालिका हुवद दलालुल बईद, और ये बहुत दूर की गुमराही है। ऐसा इंसान रब के साथ नाफरमानी करके, सरकशी करके अपनी की हुई नेकियों को ज़ाया करेगा, और ऐसा बंदा इतनी दूर भटका है कि वहाँ से वापस आने के चांसेस नहीं है। वो ये समझ रहा कि दुनिया में कितनी शोहरत कमाई, कितने रिकॉर्ड कायम किए, गिनीज बुक में नाम आ गया, वर्ल्ड बुक्स में आ गया, नस्लें याद रखेंगी, क़यामत के आने से पहले राख बनकर ये सब ख़त्म होंगे। और आप कहते हैं कि ऐसा शख्स क़यामत के मैदान में अपनी नेकियों को देखेगा और उनके पीछे भागना शुरू कर देगा, हाँपता जाएगा हाँपता जाएगा, जितना दूर जाएगा नेकी उससे भी दूर भागती जाएगी, और हम ऐसे गिर पड़ेगा जब, तो अल्लाह को अपने ऊपर हिसाब लेने वाला पाएगा। अल्लाह ताला से दुआ है कि बातिल होने वाले अमाल से हमें महफूज रखे। एक और तरीका भी होता है जिससे इंसान के अमाल ज़ाया हो जाते हैं, वो कहे कि पहले अच्छे काम करना फिर खुद ही उसको किसी वजह से ज़ाया कर देना। हमारे यहाँ कहते हैं कि हलवा पका के ऊपर आग डाल देना। कुछ लोग किसी की खातिर तवारत बहुत करते हैं, बहुत कुछ करते हैं, जो भी हमारे कल्चर की चीज़ें, बाद में बातें सुनाते हैं, या थक गए थे इतने दिन आए, बच्चों को ले आए, बच्चे ख़राब कर, यानी कुछ ऐसी जाते जाते बातें कर दी कि बाज़ दफ़ा बहनें अपने भाइयों के घर में बच्चों के साथ जब आती हैं तो नाराज़ होकर चली जाती हैं। तो वो क्या कहते हैं, देखो एक महीना में रखा लेकिन आखिर में ऐसी ऐसी बातें कह दी कि दिल बुरा हो गया। इसी तरह याद रखें कि आज अगर मैं और आप कोई नेकी करते हैं अल्लाह की तौफीक से, तो कल इसको संभाल के रखें। एक जुमला बोलूंगी, बड़े शौर से लिखिएगा, नेकी करना निस्बतन आसान है लेकिन नेकी को संभालना बहुत मुश्किल है। अल्लाह से दुआ मांगा करें कि अल्लाह ताला मुझसे नेकियां संभलें। ये तो नहीं कि एक फूल लगाएं और एक अंदर करें, दूसरा लगाएं तो उसको बुझा दें, तीसरे को कर दें तो क्या होगा। ऐसे लोग जो हैं वो फिर उन नेकियों के बाग में कभी भी नए नए रंग नहीं देखेंगे। आयत 19, अलम तर अन्नल्लाह खलक समावाती वल अर्द बिल हक, क्या तुमने देखा नहीं कि अल्लाह ने आसमानों और जमीन को हक के साथ पैदा किया। क्या है हक, यशयुज़हिबकुम, अगर वो चाहे तो तुम लोगों को ले जाए, गेट आउट, निकल जाओ यहाँ से, वयाति बिखल्क जदीद, और एक नई मखलूक को ले आए, और ये काम अल्लाह पर कुछ भी बोझल नहीं है, कुछ भी भारी नहीं है। ये दो आयतें हम सबको बहुत कुछ सोचने का मौका दे रही हैं। पहली बात देखिए कि इस कायनात की तश्कील हक की बुनियाद पे हुई, قیامت کے میدان میں صرف اور صرف وزن حق کا ہوگا. پیچھے پڑھ چکے ہیں وَالْوَزْنُ يَوْمَئِذٍ الْحَقُّ. حق کیا ہے؟ تو لکھ لیجئے مقصد. کائنات کس حق پر پیدا ہوئی؟ ٹھوس بنیاد پر. وَمَا خَلَقْتُ الْجِنَّ وَالْإِنسَ إِلَّا لِيَعْبُدُونَ. مقصد کیا تھا؟ کس سوچ کے ساتھ یہ کائنات پیدا کی گئی؟ تبارک الذی بیدہ الملک الذی خلق الموت والحیات لیبلوکم ایکم احسن عملا. یہ ہے حق, لیبلوکم ایکم احسن عملا, تاکہ وہ تم کو دیکھے تم میں سے کون اچھے کام کرتا ہے. یہ ہے حق. ہم سب انڈر انویسٹیگیشن ہیں, ہم سب بہت بڑے بڑے کیمروں کی زد میں ہیں, اور ہمیں اس کی فکر لگ جانی چاہیے کہ اللہ کے کیمروں میں ہم کیسے آتے ہیں. اور آیت کا آغاز دیکھیے, الم تارا, کیا آپ نے نہیں دیکھا. یہ کون سا دیکھنا ہے؟ غور کرو, اندر سے دیکھو, سوچو. نفس سلم کو کہہ کر ہم سب کو سنایا گیا, اور یہاں رویت قلبی مراد ہے. آنکھوں سے تو کچھ چیزیں نظر آتی ہیں, لیکن بہت ساری چیزوں کو دیکھنے کے لیے دل کی ضرورت ہوتی ہے. تو بالحق سے مراد کیا ہے؟ ہر چیز کو جس مقصد کے لیے ہونا چاہیے اسی کے لیے وہ بنے. کوئی انسان اللہ کی مجبوری نہیں ہے, یاد رکھیے. اگر ہم کائنات میں آنے کا مقصد نہیں پورا کریں گے نا, تو اللہ کہتا ہے یذہبکم, تمہیں لے جاؤں گا. کتنے دن مزہ کرو گے اس دنیا میں؟ میں تم کو اٹھا کے لے جاؤں گا. ویاتی بخلق جدید, اور ایک نئی مخلوق لاؤں گا. اگر ہم دنیا میں رہتے ہوئے اللہ کی باتیں نہیں مانیں گے نا, تو اللہ تعالیٰ کو کوئی کسی سے اجازت لینے کی ضرورت نہیں, کوئی این او سی نہیں چاہیے اللہ کو, نو آبجیکشن سرٹیفکیٹ, کہ کیا میں ان کو اب دنیا سے لے جاؤں, ان کو ایکسپورٹ کر دوں اس دنیا سے اور ان کو پھینک دوں ادھر جا کے. کوئی اس کو پوچھ نہیں سکتا. اس لیے ضرورت ہے اس بات کی کہ وہ فکر کرے. پیچھے آپ دیکھیے کہ کفار کے اعمال راک ہوا میں اڑتے ہوئے دکھ رہے ہیں, جن کو جمع کرنا ممکن ہی نہیں ہے. اور اب یہاں مثالیں دی جا رہی ہیں کہ دیکھو, اگر تمہاری زندگی میں زندگی گزارنے کا مقصد واضح نہیں ہے, تو تم بالکل قیامت کے دن جو حال ہوگا, آج دنیا میں بھی یہی ہے. کیسے؟ آپ دیکھیے, جن لوگوں نے اس دنیا میں آنے کا مقصد نہیں سمجھا, وہ کیا کر رہے ہیں؟ ایٹ ڈرنک بی میری, جی اور جینے دو, لیٹ اینڈ لیٹ ٹو لیو, موج کرو, مستی کرو. بابر ویش کوش کے جہاں دوبارہ نیست, ان کے لیے زندگی کے فن اینڈ فرولک, موج کرو. ویکینڈ, ویک ڈیز, کنسرٹس, مزے کرو, مستیاں کرو. چھ چھ مہینے پہلے ٹکٹ سے, اور جتنا کماؤ اس سے کئی گنا زیادہ خرچ کر دو, اور پھر قرضوں میں جیو, قرضوں میں مر جاؤ. کوئی بات نہیں, مزہ کر لو, بعد میں گاڑی چلے گی, قرضے میں تو جانے دو. یہ ہے ان لوگوں کی زندگی. اب آپ ان کا آج کل لائف سٹائل دیکھیں تو اس میں اور اعمال کے راک بننے میں مماثلت دکھ رہی ہے آپ کو؟ کافر لاسٹ ہے آج دنیا میں بھی. پیچھے وہی بات یاد کر رہے ہیں, الذین آمنوا تطمئن قلوبہم. اس کو سکون کو نہیں ملتا, وہ سکون کی تلاش میں بےچارا کنسرٹ میں گیا, اونچی آواز سے میوزک سنا, شراب کے نشے میں دھت ہوا, جو ہی نشہ اترا, جو ہی اس محفل سے نکلا, دوبارہ اور ڈپریشن میں چلا گیا. تو جو دنیا میں اس نے اپنا لائف سٹائل بنایا تھا, قیامت کے دن اس کے ساتھ وہاں جا کے بالکل یہی حال ہوگا. تو لہٰذا اللہ نے اگر آپ کو اور مجھے زندگی کا ایک مقصد سجھا دیا ہے, تو اس کی قدر کریں, اس پہ شکر کریں. اس کو پھر اگر دنیا کی رونقوں, میلوں ٹھیلوں اور دنیا کی ڈسٹریکشنز کی نظر کر دیا نا, تو یاد رکھیے قیامت کے دن ہاتھ تو کیا اپنے پورے پورے بازوؤں کو چبا جائیں گے, اور ہماری حسرت ختم نہیں ہوگی. اگر وہ چاہے تو تم سب کو لے جائے. تم غلط کام کر کے جو جی رہے ہو نا, تو یہ اللہ تعالیٰ کا حلم ہے, اس کا صبور ہونا ہے. تم اس کی مجبوری نہیں ہو, وہ تمہیں کہیں پھینکے. تم پیدا جو ہو گئے ہو, تو کیا اب اللہ کو مجبوری ہوگی کہ تمہیں ضرور زندہ رکھے؟ نہیں, اس پہ یہ سب آسان ہے. وما ذالک علی اللہ بعزیز, یہ بڑی خوبصورت آیت ہے. پہلی دفعہ جب میں نے پڑھی تھی مجھے سمجھ ہی نہیں آئی, کیونکہ عزیز کا معنی تو غالب ہوتا ہے. تو وما ذالک علی, تو یہاں سمجھ لیجئے علی میں نے اپون, یعنی یہ بات اللہ پر غالب نہیں ہے, مطلب یہ کہ یہ اللہ پہ آسان ہے. کبھی بھی آج کوئی بڑی انیوژل بات کرے تو میرے منہ سے بھی یہی آیت نکلتی ہے, وہ مز علی کل اللہ بھی عزیز. آپ کہتے ہیں یہ ہو جائے, یہ میری نظر میں یہ کوئی مشکل نہیں ہے, اللہ کر سکتا ہے اس کام کو. تو ساری بات کا خلاصہ کیا ہے؟ کہ ہم سب اس دنیا میں آنے کا مقصد سمجھیں. जिस काम के लिए उसने पैदा किया उस काम में लग जाओ। लेकिन इंसान का हाल क्या है कि वो इन बातों को छोड़कर दूसरी चीज़ों के पीछे खो जाता है। आज अगर सिर्फ हम अपना हिसाब लेके देख लें, दूसरों को तो छोड़ दें, हमें दूसरों के हिसाब से मिलना भी क्या है? फेल हों, पास हों, लेकिन हमें तो अपनी बहुत फिक्र है। हम समझते हैं कि हम दीन पढ़कर बहुत बड़ा एहसान कर रहे हैं, दीन पर भी और दीन वालों पर भी और अपने घर वालों पर भी, और बहुत बड़ी कंट्रीब्यूशन है और बहुत जी हम नेक हो गए। लेकिन दीन हमारा दिखता है हमारे मामलात में। जितनी नेमतें हम अल्लाह से लेते हैं ना रोज़, उसका अगर हक अदा करने पे आ जाए तो हमारे सर सजदों से ना उठे। दुनिया में किसी को बड़ा काम करता देखे ना तो हम कहते हैं हाय ये ना होगा ना तो काम नहीं होगा, हाय इसके ना होने में बहुत फ़र्क पड़ता है। माँ घर में ना हो ना तो थोड़ी देर बाद आके देखें तो घर का नक्शा बदला होता है। लेकिन आप देखिए बड़े बड़े लोग दुनिया में आए और आके चले गए, न सूरज रुका, न चाँद की रोशनी कम हुई, नबी आए चले गए, साइंसदान आए दुनियावी काम करके गए। जो यहाँ कुछ करके गया उसको खुद ही फायदा हुआ। अल्लाह कहता तुम मुझे नखरे ना दिखाओ, मुझे तुम्हारी कोई ज़रूरत नहीं, तुम हुज्जतें करते रहते हो, जाओ भाग जाओ। अई यशयुज़खिबकुम याति बिखल्क़िन जदीद, उसकी बड़ी मखलूक है, एक लम्हे में तुम्हें मिटा कर दूसरों को ला सकता है। देखिए ये तो इंसानी बातें हैं ना, लेकिन अगर आप इसको एक निज़ाम से समझें तो अल्लाह ताला ने हमें एक निज़ाम दिया इस्लाम की सूरत में, हमने उसकी कदर ना की। अल्लाह ने हमें हटाकर दुनिया की भाग दौड़ दूसरों के हाथ में दे दी, जो कुफर की मौजूदगी में कामयाब है। हालांकि कुफर के साथ कभी कोई कामयाब नहीं होता, लेकिन वो क्यों कामयाब है आपको पता? कि कुफर की मौजूदगी में उन्होंने इस्लाम का निज़ाम नाफिज किया हुआ अपने मुल्कों में। इस्लाम का निज़ाम क्या है? अदल, जस्टिस, लोगों को फलाह व बहबूद दो, उनके हकूक पूरे करो, जुल्म ना करो। तो कुफर के साथ वो पनप रहे हैं और इस्लाम के साथ हम धक्के खा रहे हैं। 5 मिनट खबरें सुन लें आप सिर्फ अपने मुसलमान मुल्कों की, तो आपको अपनी असल समझ आ जाएगी कि लाशों के ढेर और गोलियों की बौछार और पुलिस मुकाबले और ला हौल वला कुव्वत इल्ला बिल्ला, और ऐसे लगता है कि ये कोई दुश्मनी ले रहे हैं हमसे, हमें ये खबरें सुना के हमारे मुंह पे थप्पड़ मारा, देखो ये भी किया तुमने, ये भी किया। जिन बातों को छुपाना चाहिए बड़ी हुकूमतें छुपाती हैं। आप कहते हैं कि नॉर्वे में टीवी आप देखें आपको किसी कत्ल की खबर नहीं मिलेगी, कोई बैड न्यूज़ वो अपने मीडिया पे नहीं देते। एक तो वैसे ही अमन है और ख़बरों में नहीं आती ऐसी बातें, तो ऐसे लगता है मुल्क में कुछ होता नहीं। उनकी पुलिस को पुलिटी कहते हैं, पुलिती, हम हंसते हैं उसको पढ़ते हुए कि ये पुलाइटी लगते हैं, स्माइल करते हैं। मैं इनको अक्सर पूछती हूँ कि यहाँ की पुलिस वाकई सख्ती करती है? एक सिस्टर है हमारी स्टूडेंट्स में से, तो वो खुद पुलिस में थी और अभी भी कुछ ना कुछ उनका है, तो मैं उनसे अक्सर पूछती हूँ कि सुनाओ यहाँ जुर्म होते हैं? कहती होते हैं। यहाँ पुलिस पकड़ती? कहती पकड़ती। तो मैंने कहा मीडिया पे क्यों नहीं आता, आम देख के फीलिंग क्यों नहीं आती? इसलिए कि उसकी तशहीर नहीं करते। याद रखिए कि बुराई से ज़्यादा बुराई का चर्चा होता है। पढ़ेंगे आगे इंशाल्लाह 18वें पारे में सूरत नूर में कि इन्नल्लज़ीना युहिब्बूना अन तशीअल फाहिशतु फिल्लज़ीना आमनु, कुछ लोगों का तो ये प्लान है कि ईमान वालों में फहाशी आम हो जाए, वो तशहीर करते हैं, नशरोशात करते हैं। तो कभी आपको मुझे किसी की बुराई पता चले, किसी फ़र्द की, किसी जमात की, किसी गिरोह की, किसी शख्सियत की, किसी सियासतदान की, खुदा के लिए उसको ज़िप करके अपने मुंह को सीधे एक लफ्ज़ ना उस पर बोले, नहीं तो आपका उसमें हिस्सा पड़ जाएगा। अब आप कुरान पढ़ने वाले हैं, आपका किरदार बोलना चाहिए। कभी आपके मुंह से किसी दूसरे साथी के बारे में एक लफ्ज़ कोई ना सुने। कोई आपसे बात भी करने लगे तो आप अपने कानों को कुरान के नूर से रोशन कर लें, अगर ये किरदार बनना चाहते हैं। वरना फितनों की ऐसी आंधियाँ चलेंगी आपकी ज़िंदगी में कि ये कुरान भी आपको नहीं संभाल सकेगा। तो जिस नेमत की इंसान कदर नहीं करता उसको अल्लाह दूसरों को दे देता है। आज भी हमारी छोड़ी हुई किताबों को गैर मुस्लिमों ने संभाल कर रखा हुआ है। आज आप जाके देखिए नॉन मुस्लिम लाइब्रेरियों में मुसलमानों का वो विरसा और वो किताबें जो एक वक्त में हमारा एसेट थी, आज आप जाके देखें इनकी जगहों पर मौजूद हैं। ख़ास रूम टेम्परेचर रखे हुए उन्होंने पुरानी किताबों के लिए। ये इंग्लैंड में बहुत सारी ऐसी जगह है क्योंकि वो इतनी ओल्ड बुक्स हो चुकी हैं कि वो गर्मी सर्दी का बर्दाश्त ही नहीं करती, तो उन्होंने रूम को ऐसे टेम्परेचर पे रखा है कि ये पेज अब ज़्यादा ख़राब ना हो, और वहाँ आपकी मेरी किताबें रखी हुई हैं। आज भी अगर आपको मौका मिले तो ब्रिटिश लाइब्रेरी में जाके आप कुरान पाक के पुराने नुस्खे देख लें। हमने हिफाजत नहीं की, अल्लाह ने गैरों से करा ली, उसको क्या लगे। अगर मैं यहाँ के बैठी हूँ तो शुक्र करें कि बैठी हुई हूँ, वो ये नहीं कह रहा कि भाग जाओ, चली जाओ तुम, मुझे तुम्हारी जरूरत नहीं है। अल्लाह अकबर। एक खबर छपी थी कुछ अरसा पहले बरतानिया के एक अखबार में, तो उसका टॉपिक क्या था, अ लीफ फ्रॉम दी कुरान, कुरान में से एक सफ़ा या एक पत्ता। और उसका खुलासा क्या था कि बरतानिया को फलाही रियासत बनाने का नजरिया देने वाले का बयान, उसका नाम भी लिखा हुआ है मार्क टेलर, कुछ नाम था मार्क टेलर, कहता है कि मैंने ये आइडिया उमर फारूक से लिया। हजरत उमर ने अपने दौर में जो कानून बनाए थे ना, ये आज आपके ब्रिटिश में, ये जिसको आप कहते हैं ना सोशल हेल्प करते हैं, काउंसिल करती है हेल्प, नॉर्वे में, जहाँ भी जिधर भी आप सुनते हैं जी सोशल हेल्प बहुत मिलती है, ये हजरत उमर का नजरिया था। आज कोई मुसलमान ये आइडिया क्यों ना ले सका, आज हमने उन किताबों से, उन मुसलमानों से फैज ना लिया। अल्लाह ने तो उनकी नेकियां जाया नहीं करनी, मैं नहीं यूज करूंगी, कोई और कर लेगा। अल्लाह अकबर। आप पता कि ये एक बहुत बड़ा शोशा उठा था कि कुरान नबी सल्लल्लाहु अलैहि वसल्लम ने लिखा है, ये आज की सदी से तो अब अल्हम्दुलिल्लाह ये मसला खत्म हो गया। तो इस बात की तस्दीक कि कुरान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने नहीं लिखा, इसकी तस्दीक एक नॉन मुस्लिम ने की थी। क्यों? वो कहता है कि मैंने कुरान को भी पढ़ा है और मैंने हदीस को भी पढ़ा है, दोनों की जुबान में जमीन आसमान का फर्क है। उसने अपने दौर में इस बात पे स्टैंड लिया था कि कुरान मोहम्मद ने नहीं लिखा सल्लल्लाहु अलैहि वसल्लम, क्योंकि इसकी स्पीच हदीस से बहुत फर्क है। कभी आप हैरान हो, मुझे अभी इस वक्त याद नहीं, अल मोजम अल मुफहरिस एक डिक्शनरी है, नॉन मुस्लिम्स ने नबी सल्लल्लाहु अलैहि वसल्लम की सारी हदीसें, जिसको आप ऑथेंटिक रिवायत है, के उन सब का इंडेक्स बनाया हुआ है। उस इंडेक्स को आप खोलें, कौन सी हदीस नमाज के मौजू पे बुखारी में, मुस्लिम में, किस किताब में, आपको उनकी उस इंडेक्स में मिल जाती है। हम कहाँ थे इतना सर्च वर्क करने वाले, रिसर्च वर्क, हमें तो अभी कपड़ों की रिसर्च करनी है, हमें तो अभी ज्वेलरी की रिसर्च करनी है, अभी तो मैचिंग जूते नहीं मिल रहे, पर्स नहीं मिलेंगे, तौबा करो, फिर तो और भी बड़े गम है। हम तो आज इस रिसर्च में पड़ गए, कितना हमारा ज़िंदगी का मकसद छोटा हो गया। वो कहता है कि नबी पाक ने कई चीज़ें ऐसी बयान की है जो उन्होंने अपनी ज़िंदगी में देखी नहीं। कितना जिक्र है कुरान में समंदर का, जबकि नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पूरी जिंदगी में समंदर नहीं देखा था। लेकिन आगे भी आप पढ़ेंगे समंदर की मिसालें आती हैं, तो दुआ कीजिए कि हम इस वर्षे की हिफाजत करें, वल्लाह ही, नहीं तो हमें अल्लाह नहीं छोड़ेगा। आज भी आप देखिए कि अल्लाह की तरफ से छांटी हो रही है, कैसे नॉन मुस्लिम आगे आ रहे हैं इस्लाम कबूल कर करके, और हम बोन मुस्लिम बहुत शोखियाँ बखेरने वाले दिन ब दिन पीछे जा रहे हैं।